दोस्रो चरणको स्थानीय चुनाव सम्पन्न गरेर प्रजातान्त्रिक प्रणालीलाई मोडतरफ दिएकोमा भुटानका मन्त्री र राजपरिवार फुरुङ्ग छन्। अहिले गत सोमबार दोस्रो चरण अन्तर्गत देशका 205 ब्लक र ख वर्गका शहरमा चुनाव सम्पन्न भएको छ। 3,47,133 मतदाता मध्ये करिब 55% मात्र मताधिकार प्रयोग गरे। 3 वर्ष अघि सम्पन्न आम चुनावमा झन्डै 75% आफ्नो अधिकार प्रयोग गरेका थिए। 1003 छोक्पा, 582 कारबारी र 578 मण्डलसहित 2,189 उम्मेदवार मैदानमा थिए। अझ पनि केही स्थान उम्मेदवार नभएका कारण चुनाव हुन सकेन भने केही ठाउँमा एकजना मात्र उम्मेदवार देखिए। 1103 मतदान केन्द्रमा 5,475 कर्मचारी खटिएका थिए भने 2,965 इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग भएको थियो। यस निर्वाचनका लागि नगलट्रम 30 करोड खर्च भएको थियो। भुटान यो चुनावपछि पूर्ण प्रजातान्त्रिक भयो भनिँदैछ। चुनाव हुँदैमा देश प्रजातान्त्रिक हुने भए त सद्दाम हुसेन पनि प्रजातान्त्रिक नेता नै थिए। बर्मामा सैनिक शासनका बेला पनि चुनाव त भएकै थियो। एसिया र अफ्रिकाका धेरै मुलुकमा यस्तो उदाहरण देखिएको छ जहाँ चुनाव सम्पन्न गर्दैमा देश प्रजातान्त्रिक बाटोमा जाँदैन। भुटानको अहिलेको पथ पनि त्यही हो। देशमा प्रजातन्त्र आउनु चुनाव सम्पन्न गरेर मात्र सम्भव छैन। प्रजातान्त्रिक प्रणालीका कैयौँ केस्रामध्ये एक हो चुनाव। भुटानको नेतृत्ववर्गले यस कुराको हेक्का राख्नु जरुरी छ। यदि उनीहरू प्रजातान्त्रिक भुटानको पक्षमा छन् भने भुटानमा त्यो दिन प्रजातन्त्र आएको मानिनेछ जुन दिन भुटानका जनता वास्तविक रूपमा सार्वभौम सत्ता सम्पन्न हुन्छन्। जनता सार्वभौम सत्ता सम्पन्न हुने आधार आज भुटानमा प्रचार गरिएको चुनावमा मात्र होइन, व्यक्तिगत र सामाजिक विकासका लागि चाहिने सम्पूर्ण आधारभूत अधिकार र सेवा उपभोग गर्न पाएको खण्डमा मात्र जनता सार्वभौम भएको मान्न सकिन्छ। बोल्ने अधिकार निमोठिएको देशमा जनता सार्वभौम हुन सक्दैनन्। गत साता पनि सरकारले आयोजना गरेको एउटा पत्रकार सम्मेलनमा सञ्चारकर्मीले मन्त्रीहरूबाट खानु परेको खप्कीले स्पष्ट पार्छ भुटानमा बोल्ने अधिकार कति छ। मन्त्री, नेता र वा सरकारी कर्मचारी कसैको पनि नकारात्मक समाचार प्रकाशित भएको खण्डमा सञ्चारकर्मीले धम्की र हप्की खानुपर्छ। सरकारको आलोचना गरेर कुनै पनि लेख रचना प्रकाशित गर्नुहुन्न। हरेक 3 महिनामा सरकारले पत्रकार सम्मेलन आयोजना गर्छ र यसको अधिकांश समय पत्रकार र पत्रकारिताको आलोचना गर्नमा खर्चिन्छ। मन्त्रीहरू पत्रकारलाई धम्क्याउँछन् तर पत्रकारले तिम्रो कुरा सुन्दिन भन्दा असभ्य र गैर जिम्मेवार मानिन्छ। पत्रकारले उनीहरूको कुरा सुन्नै पर्छ, गाली सहनै पर्छ। देशको चौथो अङ्ग मानिने पत्रकारितामाथि त सरकार यति आक्रामक छ भने साधारण जनताले प्रजातन्त्रमा बोल्न पाउने अधिकारको उपभोग भुटानमा कसरी गर्न सक्लान्। गएको 2 दशक देशका 50% बालबालिका पढ्ने अधिकारबाट वञ्चित भए। आज पनि कयौँ बालबालिका यस अधिकारबाट वञ्चित छन्। नयाँ स्कुलहरू खोलिएका छन् तर दक्षिण भुटानमा भने यसको नाममा झारा टार्ने काम भएको छ। स्वास्थ्य सेवामा जनताको पहुँच छैन। अधिकांश जनता अस्पताल नदेख्दै मर्छन्। देशमा वर्षैभरि औषधिको अभाव हुन्छ। शुद्ध खानेपानी, दैनिक उपभोग्य वस्तुमाथिको पहुँच अनि उज्यालोमा बाँच्न पाउने अधिकारबाट जनता वञ्चित छन्। देशमा 1,000 मेगावाट बिजुली उत्पादन हुन्छ तर जनताले न त बिजुलीको उपभोग गर्न पाउँछन् न त बिजुली बेचेर आएको पैसाको। बिजुली बेचेर धनी बनेको भुटानमा यसबाट कमाएको पैसा सांसद र कर्मचारीको तलब र भत्ता बढाउँदैमा सकिन्छ। विकासको योजनाहरूमा जाँदैन। सरकार विकासका लागि दाताहरूसित भिख माग्ने अवस्थाबाट माथि उठ्न सकेको छैन। जनताको टाउकोमा प्रति व्यक्ति नुवलट्रम 44,000 ऋण छ। सांसदहरू 80,000 तलब खान्छन्। भत्ता र अरू सुविधा कति हो? कर्मचारी पनि त्यही हारेहारीमा कमाउँछन्। आखिर मर्ने त जनता नै। सूचना प्रविधिले संसारलाई एउटा गाउँमा परिवर्तन गरिसक्यो। भुटानको ग्रामीण क्षेत्रले एउटा मोबाइल सेवा पनि पाउन सकेको छैन। जिल्लाको सदरमुकाम र यसको आसपास मोबाइल सेवा पुर्याएर सरकार सबै जिल्लामा सञ्चार सेवा पुर्याएको डङ्का पिट्दैछ। इन्टरनेट र इमेल सेवा भुटानका गाउँले कहिले देख्न पाउने हुन्? सरकार सहरको विकासमा केन्द्रित छ, गाउँको उसलाई वास्ता छैन। हालैको एउटा संसद बैठकमा पनि एक मन्त्रीले स्पष्ट भने चाहेर पनि देशको समानुपातिक विकास गर्न सकिँदैन। फाइदा सहरमा छ र यसको लागि सरकारले काम गर्नुपर्छ। उता संविधानले सरकारको जिम्मेवारी भनेको देशको सबै क्षेत्रको समानुपातिक विकास गर्नु हो भनी तोकेको छ। सहरमा बस्ने जनताले जति सुविधा पाएका छन् ग्रामीण क्षेत्रमा बस्नेलाई पनि त्यस्तो सुविधा पुर्याउनु सरकारको जिम्मेवारी हो। तर सरकार त्यस लक्ष्यमा विचलित छ। सरकार सेवामुखी होइन नाफामुखी बन्दैछ। सरकार व्यापारी बन्दैछ। सरकार रेस्टुरेन्टहरू बन्द गरेर जनताको मनोरञ्जनको अधिकार खोज्दैछ, वैदेशिक रोजगारमा जान जनतालाई रोक्दैछ अनि देशमा बेरोजगारको सङ्ख्या बढाउँदैछ। तर भारतीय कामदारहरूलाई हजारौँको सङ्ख्यामा देशमा भित्र्याउँदैछ। सरकार जनतालाई व्यापार अनुमति पत्र दिन हिचकिचाएर आर्थिक अधिकारबाट वञ्चित गराउँदैछ अनि कयौँ सेवाहरूमा आज पनि जातीय र धार्मिक विभेदका नीतिहरू यथास्थानमा छन्। चुनावमै पनि सबै जनताले मत हाल्ने वातावरण बनाउन सरकार असफल भएको छ। इच्छा भएर पनि कैयौँले चुनावमा उम्मेदवार हुन पाएनन्। प्रमाणका आधारमा होइन, भावनाका भरमा कसैलाई चुनाव लड्न दिने, कसैलाई नदिने निर्णय गरिन्छ। यसपालिको स्थानीय चुनावमा पनि त्यो देखियो। राजाले पहिले तोकिएको निर्वाचनको मिति सारेर आपत्ति गर्न आएका उम्मेदवारहरूको बारे छिनोफानो लाउन आदेश नदिएको भए सयौँले यसपालि उम्मेदवार बन्न पाउने थिएनन्। राजनैतिक पार्टीको सदस्य भएको आरोप लागेका तिनीहरू राजाको आदेशपछि सबै अराजनैतिक हुनु त्यसको प्रमाण हो। यस्तो पृष्ठभूमिमा भुटानका जनता सार्वभौम भए भनेर विश्वास गर्ने आधार कसरी बन्न सक्छ? जनता सार्वभौम भएकै छैनन् भने चुनाव गरेकै भरमा भुटान प्रजातान्त्रिक मुलुक भयो भनेर होला गर्नुको औचित्य के? चुनाव प्रजातन्त्रको एउटा अङ्ग हो तर सबै थोक होइन। प्रजातन्त्रको मेरुदण्ड सार्वभौम जनता हो। भुटान प्रजातान्त्रिक हुनलाई जनतालाई सार्वभौम बनाउनुपर्छ, व्यवहारमा संविधानमा लेखेर पुग्दैन।